بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين الثاني أن يكون متفقين وله مقامان المقام الأول أن يكون الإطلاق بدليا والمقام الثاني أن يكون شموليا فإن كان الإطلاق بدليا فإن الأمر فيه يدور بين التصرف في ظاهر المطلق بحمله على المقيد وبين التصرف في ظاهر المقيد فالمعروف أن التصرف الأول هو الأولى في الآخر. تو بحث ہماری مسئلے سادسہ میں تھی کہ جہاں پر اس مسئلے کو آغا نے اس بات سے عنوان کیا کہ مطلق اور مقید کے جو متنافی ہوں. تنافی کی معنی ہم نے دیکھی کہ مطلق اور مقید جہاں متنافی ہوں گے تو اس تنافی کا مطلب یہ ہے کہ وہ اپنے ظہور میں ایک دوسرے کی تکذیب کر رہے ہوں. ایک کا ظہور دوسرے کے ظہور کی تکذیب کرے, اس کی نفی کرے, اور دوسرے کا ظہور اس پہلے کے ظہور کی نفی کرے. پھر ہم نے کہا کہ یہ تنافی وہاں تحقق پائے گی جہاں پر تکلیف دونوں میں ایک ہو, اور کچھ موارد اگر جہاں پر مثلا تکلیف ایک نہیں ہے, اس اعتبار سے کہ مطلق اور مقید کسی چیز پر معلق ہے, مطلق ایک چیز پر معلق ہے, مقید ایک اور چیز پر معلق, اس کا مطلب یہ ہوا کہ تکلیف ایک نہیں ہے تو یہاں پر تنافی نہیں ہے. اگر مطلوب مولا الگ الگ ہوں دونوں میں تو اس کا مطلب یہ کہ تکلیف ایک نہیں ہے, یہاں بھی تنافی نہیں ہے. اسی طرح اگر تکلیف ایک میں وجوبی ہو اور ایک میں استحبابی ہو, یعنی جن سے تکلیف ایک نہ ہو, تو اس کا مطلب یہ کہ تکلیف ایک نہیں ہے. تو پس جہاں تکلیف واحد ہو وہاں پر جا کر یہ تنافی تحقق پائے گی. پھر بحث اساسی جو آقا نے یہاں پر شروع کی وہ یہ تھی کہ اب اگر فرض کرتے ہیں کہ مطلق اور مقید مولا کی جانب سے صادر ہوئے تو ہم کیا کریں؟ آیا مطلق کو اپنے ظہور پر باقی رکھیں, مقید میں تصرف کریں اس انداز سے کہ اس مطلق کے ظہور سے منافات پیدا نہ کریں, یا مطلق کے ظہور میں ہم تصرف کریں, اس کو حمل کریں کس پر؟ مقید پر, اور اس مطلق کے جو اطلاق اس سے سامنے آ رہا ہے اس سے اس میں تصرف کیا جائے. تو کون سا تصرف اولا تھا؟ تو ہم نے کہا چار صورتیں ہیں, اور رات دو صورتوں کو ہم نے بیان کیا کل کے درس میں, کہ جہاں پر ہم نے کہا کہ اگر اطلاق بدلی ہو یا اطلاق شمولی ہو, دونوں صورتوں میں اگر مطلق اور مقید حکم کے اعتبار سے مختلف ہوں, یعنی مطلق مثبت ہے اور مقید منفی ہے, مثلا مولا نے کہا کہ اعتق رقبتن, اطلاق اطلاق بدلی, پھر کہا کہ ولا تو اعتق رقبتن کافرتن, یہاں پر وہی جو ہے مقید ہے اور مقید منفی ہے. یا مثلا جیسے کل آغا نے مثال دی, طبیب نے کہا اشرب لبنن, پھر کہا کہ ولا تشرب اللبن الحامض, تو یہاں پر اطلاق اطلاق بدلی ہے. یا اگر اطلاق شمولی ہو مثلا فی الغنم زکاتن, پھر کہا کہ لیس فی الغنم المعلوفت زکاتن, مطلق مثبت اور مقید منفی. لیکن دونوں مثالوں میں آپ نے دیکھا, ایک مثال میں اطلاق بدلی ہے اور ایک میں اطلاق شمولی ہے, لیکن دونوں حکم میں ایک ہی ہیں. یہاں پر حکم کیا ہوگا کہ ہم مطلق کے ظہور میں تصرف کریں گے اور اس کو حمل کریں گے کس پر؟ مقید پر. تو یہ توضیحات گزر چکی کل کے درس میں, اور باقی جو ہمارے سامنے دو صورتیں ہیں ان کو بیان کرنا چاہتے ہیں آگا. وہ دو صورتیں باقی اس طرح ہیں کہ اطلاق شمولی ہے اور مطلق اور مقید حکم میں متفق ہیں, یعنی دونوں مثبت ہیں, ٹھیک ہے, نہ یہ کہ ایک مثبت ایک منفی. اور اطلاق جو ہے وہ مثلا جیسے کہا کہ اعتق رقبتن, پھر کہا اعتق رقبتن مومنتن, دونوں میں حکم کیا ہے؟ اسواتی ہے. کہا کہ رقبہ آزاد کرو, پھر کہا کہ مومنہ رقبہ, مومنہ کنیز آزاد کرو. ہو یہ ایک صورت. دوسری صورت جہاں پر شمول اطلاق اطلاق شمولی ہے, تمام افراد مطلق کو واو العطف شامل ہے, یعنی تمام افراد اور مصادیق مطلوب مولا ہیں اس حکم میں, جبکہ بدلی میں ایک فرد مطلوب تھا, لیکن بنحو لعلتعین حکم سب کو شامل تھا, لیکن شمولی میں تمام کے تمام افراد مطلوب مولا ہیں. और हुक्म में मुतलक और मुकैद, मसलन कहा कि फिल गनम ज़कात, फिर कहा फिल गनम साइमत ज़कात, दोनों क्या है हुक्म के एतबार से मुस्बत है, मुस्बत मनफी नहीं है, दोनों मुस्बत है मुतलक और मुकैद, लेकिन इतलाक शमूली है। तो इन दोनों का हुक्म क्या है आज के दर्स में यहां पर आगा दो मकाम तस्वीर करके इनका हुक्म बयान करते हैं। मकाम अवल में इतला के बदली को बयान करते हैं और मकाम सानी में इतला के शमूली के हुक्म को बयान करते हैं। मकाम अवल में के इतला के बदली हो और हुक्म में दोनों मुत्तफिक हो तो यहां पर दो हाल से मसला खारिज नहीं है, या ये कि मुतलक के जहूर में तसरुफ किया जाए यानी उसको हमल किया जाए मुकैद पर और मुकैद को उसके लिए करीना तसव्वुर किया जाए, मसलन एतिक रकबतन। अब यहां पर एतिक रकबतन में दोबारा मौलाना ने कहा कि एतिक रकबतन मोमिनतन, तो हम कहेंगे कि दुरुस्त है कि एतिक रकबतन मोमिनतन ये मुकैद है और एतिक रकबतन मुतलक है, तो यहां पर या हम क्या करेंगे मुतलक के जुहूर में तसरुफ करेंगे यानी एतक रकबतन मोमिनतन को करीना बनाएंगे एतक रकबतन मुतलक के लिए, और हम कहेंगे कि मौला का इब्तिदा से ही मुराद क्या था रकबे मोमिना का आजाद करना था, और एतक रकबतन मोमिनतन क्यों कहा इसलिए कि वो अफजल फर्द था, वो अफजल फर्द था। या फरमाते हैं कि हम तसरुफ करेंगे मुकैद के जहूर में, अलबत्ता यहां पर यानी एतक रकबतन या एतक रकबतन मोमिनतन में अगर हम मुकैद को फर्ज करते हैं कि मुकैद का जहूर इस बात में है कि क्योंकि अम्र है और अम्र का जहूर किस में होता है वुजूब तायिनी में, तो जब इसका जहूर वुजूब तायिनी में है तो अब ये मुकैद तकजीब कर रहा है मुतलक की, इस एतबार से तनाफी है इन दोनों में। या हम यहां पर इस मुकैद के जहूर में तसरुफ करेंगे, यहां एक सूरत यह है कि मुकैद के जहूर में तसरुफ करेंगे यानी क्या, यानी हम यूं कहेंगे कि आप इस मुकैद को हमल करें इस्तेहबाब पर, यहां पर अम्र का जहूर वुजूब तायिनी में नहीं है, और इत के रकबे मोमिना को हम लेंगे अफजल अफराद में से, कि क्यों कहा मौलाना एतिक रकबतन मोमिनतन, हम कहते हैं कि मौलाना एतिक कहा ये इस्तेहबाब ही था और इस्तेहबाब में रुझान होता है, और क्योंकि रकब मोमिना अफजल अफराद रकबा था लिजा मौला ने एतिक रकबतन मोमिनतन कहा कि बेहतर है कि आप रकब मोमिना को आजाद करें, इससे वो तनाफी खत्म हो जाएगी, हमल हो जाएगा जहूर तसरुफ किया हमने किस में मुकैद के जहूर में। मैंने कहा ना कि यहां पर दो हाल से खारिज नहीं है, या आप मुतलक के जहूर में तसरुफ करें उसको हमल करें मुकैद पर, या आप मुकैद के जहूर में तसरुफ करें। नजर मुसन्निफ की यह है कि पहली सूरत औला है, यानी हम मुतलक के जहूर में तसरुफ करें उसको हमल करें किस पर मुकैद पर, और मुकैद को करीना बनाए उस मुतलक के लिए, और हम कहें कि इब्तिदा से ही मौला का मुराद रकब मुतलका नहीं था रकब मोमिना था। हो इस नजरिए की वजाहत कर रहे हैं आगा कि क्यों ये पहली सूरत औला है कि हम मुतलक के जहूर में तसरुफ करें, फरमाते हैं कि इसकी वजह यह है कि हमारे सामने दो किस्म के तसरुफ हैं यहां पर। अगर आप मुकैद में तसरुफ करते हैं तो जैसे मैंने कहा मुकैद में तसरुफ का मतलब यह है कि आप उसको हम करें इस्तेहबाब पर, और आप कहें कि रकबे मोमिन अफजल अफराद रकबा है, लिजा ये एतिक जो है वो वजूब तायिनी नहीं बतला रहा बल्कि इस्तेहबाब बता रहा है। और दूसरी सूरत यह है कि नहीं, आप हमल करें इस मुकैद को वजूब तखीरी पर, हमल करें आप इसको किसको वजूब तखीरी पर, यानी जब मौला ने कहा कि इतके रकबे मोमिना आज़ाद करो, तो ये बेएतबार इस्तेहबाबी और रुझानी नहीं कहा था कि रकबे मोमिना उस रकबा के अफजल अफराद में से है, लिजा बेहतर है कि ये अंजाम दो। नहीं, वाजिबन कहा है कि इसको जाकर अंजाम दो। वजू वजूबे तायीनी है यहां पर। लेकिन हम तसरुफ करते हैं, तसरुफ किस तरह करते हैं कि यहां हम वजूब को तायीनी नहीं लेते, हम दुरुस्त वजूब लेते हैं लेकिन वजूब तखीरी मुराद देते हैं। हमल करते हैं इसके जुहूर को वजूब तखीरी पर इस तरह कि हमने कहा कि मौला ने एतक रकबतन मोमिनतन में अगर अम्र वजूब एतक रकब मोमिना दिया है तो ये इस एतबार से नहीं है कि ये रकब मोमिना अफजल अफराद है लिजा मुस्तहब हो जाए, बल्कि इस एतबार से है कि ये भी एक उस वाजिब का फर्ज है, ये भी एक वाजिब का। बस वाजिब का एक फर्द क्या हुआ? असले रकबा। वाजिब का एक फर्द क्या हुआ? रकब मोमिना। अब अगर रकब मोमिना को मौला वाजिब कर रहे हैं तो इसका मतलब ये नहीं कि खुसूसियत है इसमें उस मोमिना की, नहीं, बल्कि रकब मोमिना खुद एक फर्द है वाजिब का। इसमें मोमिना की या इस फर्द की अफजलियत की खसूसियत को देखते हुए बगैर, इस खसूसियत को मौला नहीं देख रहे, उसको एक फर्द बना रहे हैं वाजिब का। तो बस जब ये वाजिब का फर्द बन रहा है तो यहां पर मुकल्लफ को इख्तियार हासिल हो जाएगा कि वो रकबे काफिरा को आजाद करे, चूंकि वहां पर एतक रकबतन काफिरा को शामिल था और काफिरा जायज था वहां पर आजाद करना, और उसको इख्तियार हासिल हो जाएगा कि वो रकबे मोमिना को आजाद करे क्योंकि मौला ने एतक रकबतन मोमिनतन कहा, और ये एतक रकबतन मोमिनतन इस एतक रकबतन की नफी तब करता जब हम एतक रकबतन मोमिनतन में वजूब को तायीनी लेते। हम वजूब को तायीनी नहीं ले रहे, हम वजूब को तखीरी ले रहे हैं। पस लिजा मुकल्लफ को इख्तियार है कि वो रकबा आजाद करे वलो काफिरा या रकबे मोमिना आजाद करे। ये एक तसरुफ। तो बस दो तसरुफ हमारे सामने हैं, या आप मुकय्यद के जुहूर को हमल करें इस बात पर कि ये इस्तेहबाबी है। खुब, जब आपने इसको इस्तेहबाबी उस पर हमल किया तो ये क्या होगा? आपने मुकय्यद के जुहूर में उस फर्द रकब मोमिना को बेएतबार अफजल अफराद लिया, या आप उसको हमल करेंगे वजूबे तखीरी पर। आप फरमाते हैं कि ये दोनों तसरुफ गरचे मुमकिन है, आप मुकय्यद में इस तरह तसरुफ कर सकते हैं, लेकिन आगा फरमाते हैं कि मुकय्यद का जुहूर, यानी अगर आप फर्ज करते हैं कि मुकय्यद को आप इस्तेहबाब पर हमल कर रहे हैं तो भी आपने उसके वजूब तायीनी को खत्म कर दिया। अगर आपने उसके मुकय्यद के जुहूर को आप हमल कर रहे हैं वजूब तखीरी पर तो भी आपने मुकय्यद के उस अम्र के जुहूर तायीनी को खत्म कर दिया। गरचे दोनों मुमकिन है, ये किया जा सकता है, लेकिन आगा फरमाते हैं कि यहां पर ये जो मुकय्यद का जुहूर वजूब तायीनी में था जो कि अम्र था, अम्र का जुहूर वजूब तायीनी में है और यहां पर मुकय्यद का जुहूर इब्तिदा में वजूब तायीनी में है, तो ये इसका जुहूर वजूब तायीनी में आगा फरमाते हैं कि ये मुकद्दम है इतलाक में मुतलक के जुहूर पर। यानी क्या? यानी हम वजूब तखीरी नहीं लेंगे कि दोनों जो है वो क्या हो, वजूब हो लेकिन तखीरी, या हम इस्तेबाब नहीं लेंगे, रकब मोमिना को अफजल फर्द नहीं लेंगे इस्तेबाब, ताकि आप कहें कि चूंकि अगर आपने इस्तेबाब पे भी अमल कर दिया तो भी क्या हुआ, इसका मतलब यह हुआ कि आपने इतलाक के जुहूर में तसारुफ नहीं किया, इतलाक का जुहूर अपनी जगह पर है। आपने मुकय्यद को, यानी जब आपने मुकय्यद के जुहूर को इस्तेबाब पे हमल कर दिया, इसका मतलब यह हुआ कि आपने मुकय्यद के जुहूर में तसारुफ किया, उसके वजूब तायीनी को खत्म कर दिया, इतलाक अपने जुहूर में बाकी रह गया। हाँ, अफजल फर्द यह कि आप रकब मोमिना आजाद करें, वही आपको इख्तियार है आप काफिरा भी आजाद करें, इतलाक को आपने हाथ नहीं लगाया, इतलाक के जुहूर को अपनी जगह पर बाकी रखा। अगर आपने वजूब तखीरी बना दिया तो भी आपने इतलाक के जुहूर को अपनी जगह पे रखा कि वो काफिरा और मोमिना दोनों को शामिल है, और फिर ये मुकय्यद, हमने कहा मुकय्यद भी वो एक फर्द वाजिब है, लिजा आपको इख्तियार हो जाएगा। लेकिन आप दोनों मुमकिन है, लेकिन जो ये मुकैद में वुजूबे तायीनी सामने आ रहा है पहले इस अमर की वजह से कि अमर का जहूर वुजूबे तायीनी में है, ये मुकद्दम है इतलाक के, इतलाक मुतलक के जहूर पर। यानी आप बजाय इसके कि मुकैद के जहूर में तसरुफ करें, आपको तसरुफ कहां करना पड़ेगा? मुतलक के जहूर में। मुतलक में, मुतलक का जो जहूर है इतलाक में, उस जहूर पर ये मुकैद का जहूर मुकद्दम। वो तो तसरुफ मुकैद के लिए मुमकिन थे, हम कबूल करते हैं, लेकिन हम अंजाम नहीं देंगे। क्यों? इसलिए कि मुकैद का जो जहूर वजूबे तायीनी में था वो मुकद्दम है इतलाक पर, लिजा में कहां तसरुफ करना पड़ेगा। अगर हम मुकैद को वजूबे तायीनी में बाकी रखते हैं तो ये तकजीब होगी किसकी? इतलाक की। अब क्या करना पड़ेगा? इतलाक में जो मुतलक का जहूर है इसमें तसरुफ करना पड़ेगा। और फिर फरमाते हैं कि मुकैद इस बात की सलाहियत रखता है कि ये करीना बने उस मुतलक पर, ये सलाहियत रखता है। और शायद मुतकलम ने भी इस पर एतमाद किया हो कि जो बाद में उसने मुकैद कलाम सादर किया, इस पर एतमाद करते हुए उस मुतलक को छोड़ दिया कि चूंकि मैं बाद में ये मुकैद सादर कर रहा हूं, लिजा इस पर एतमाद करते हुए उसने, उसका जो मकसूद था वो चूंकि इस मुकैद से वाजे हो रहा है, क्योंकि ये मुकैद करीना बन रहा है, लिजा उसने पहले जब मुतलक सादर किया था तो इस मुकैद पर एतमाद करते हुए कि वो अपना मकसूद वाकई बयान करेगा इसी मुकैद के जरिए, जो उसी इतलाक को कैद लगाएगा। और ये भी एहतमाल दिया जा सकता है कि वो मुतलक जो वारद हुआ था शायद वो एक करीने मुत्तसिला रखता हो, हम तक नहीं पहुंचा। तो लिजा इन बातों को देखते हुए आगा फरमाते हैं कि हम मुतलक को उसके जहूर में बाकी नहीं रखेंगे, क्योंकि ये मुकैद का जहूर जो तायीनी वजूब में है ये उस पर मुकद्दम है और ये करीना है, लिजा उस पर मुकद्दम होगा। हम तसरुफ करेंगे मुतलक के जहूर में। यहां पर इस सूरत में आगा इस तसरुफ को इसलिए आगा ने औला बना दिया कि दो तसरुफ थे हमारे सामने, या हम मुकैद के मुतलक को मुकैद पे हमल करें, या हम मुकैद के जाहिर में तसरुफ करें। तो आगा ने क्या कहा था कि औला क्या है? मुतलक के जहूर में तसरुफ करें। क्यों? हम उसको हमल करें मुकैद पर और मुकैद को उसके लिए करीना बनाए। वजह यह थी तो रुस्ते के जाहिर मुकैद में तसरुफ, दो तरह का जो तसरुफ था, इस्तेबाबी और वजूब तखीरी, दोनों मुमकिन है, लेकिन यह करीना बनने की सलाहियत रखता है, लिजा हम इसको मुकदम। करीना हमेशा उकला की नजर में करीना हमेशा क्या होता है? मुकदम होता है, लिजा हम इसको मुकदम करें। फरमाते हैं कि असानी अन यकूना, और दूसरी सूरत मकाम दुगुम को फिर हम बाद में तोजी देते हैं। असानी अन यकूना मुत्तफिकैन, दूसरी सूरत के जो खुद अपने अंदर दो मकाम और दो सूरतें रखती है वो ये है कि अन यकूना मुत्तफिकैन। इब्तिदा में दो सूरतें कुल्ली आगा ने बनाई, एक दोनों मुतलक और मुकैद हुक्म में मुख्तलिफ हों, और दूसरी सूरत यह कि दोनों क्या हों? मुत्तफिक हों। जहां दोनों मुख्तलिफ हों वहां खुद दो सूरतें उसके अंदर थी जिसके हुक्म हमने बयान कर दिया इतलाक शुमूली और बदली के साथ। और यहां पर भी आगा फरमाते हैं कि जहां दोनों मुत्तफिक हों यहां पर भी दो सूरतें हैं, वलहू मकामान, इसके दो मकाम हैं, अल मकाम उल अव्वल, पहला मकाम पहली सूरत, अन यकून अल इतलाक बदली, जहां पर इतलाक बदली हो। मुतलक मुस्बत है, मुकैद भी मुस्बत है हुक्म के एतबार से, मुत्तफिक है इस बात और नफी के एतबार से, लेकिन इतलाक क्या है? इतलाक बदली है। वल मकाम उस्तानी अन यकून शुमूलियन, और दूसरा मकाम जहां पर इतलाक बदली हो। इतलाक बदली और शुमूली भी वाजह है, मैंने कल तोजी थी कि इतलाक बदली जहां पर औ आतिफा के जरिए तमाम अफराद एक दूसरे पर अतफ हो रहे होते हैं, यानी वो हुक्म तमाम अफराद को शामिल होता है, ला अल तायीन, मकसूद एक ही फर्द होता है, लेकिन शुमूली में हुक्म तमाम अफराद को शामिल होता है और तमाम के तमाम अफराद वाव्यात के जरिए एक दूसरे पर आतफ हो रहे होते हैं और वह तमाम अफराद मकसूद मौला होते हैं। फैनकान इतलाक बदलियन, अगर इतलाक बदली हो, फाइनल अमर रफी है या दूर, यहां पर दो सूरतें हैं। अमर इसमें दायर होगा दो चीजों में, बैन तसरुफ फी वाहिर मुतलक, के तसरुफ हो मुतलक के जहूर में, कैसे? बेहमल ही अलल मुकैद, ये भी हमले ही जार मजरूर तसरुफ के मुतालिक है। तसरुफ हो मुतलक के जाहिर में, कैसे तसरुफ हो? मुतलक को हमल करने से अलल मुकैद, मुकैद पर तसरुफ इस तरह किया जाए कि मुकैद को, मुकैद पर मुतलक को हमल किया जाए। दूसरी बात जिसमें यह अमर दायर है, वह बैन तसरुफ फी वाहिर मुकैद, और जाहिर मुकैद में तसरुफ में, क्या आप मुकैद के जाहिर में तसरुफ करें ना मुतलक के जाहिर में? ये दो आपके सामने सूरतें हैं। والمعروف ان التصرف الاول هو الاولى. فرماتے ہیں کہ معروف اور مشہور یہ ہے کہ جو پہلا تصرف ہے یعنی مطلق کو حمل کرنا مقید پر یہی کیا ہے؟ اولا ہے. لانه لو کان مثبتین. فرماتے ہیں کیوں ہم اس کو اولا بنا رہے ہیں؟ فرماتے ہیں اس لیے کہ اگر یہ دونوں مثبت ہوں مطلق اور مقید, مثل قوله اعتق رقبتا واعتق رقبتا مؤمنا, کہا کہ رقبہ آزاد کرو پھر کہا کہ رقبہ مومنہ آزاد کرو. مطلق بھی مثبت اور مقید بھی مثبت. اطلاق کون سا؟ اطلاق بدلی ہے, یعنی جب کہا کہ اعتق رقبتن, اب رقبہ کے مصادیق ہیں رقبہ مومنہ رقبہ کافرہ. یہ نہیں کہہ رہا مولا کہ کافرہ بھی آزاد کرو مومنہ بھی آزاد کرو, نہیں, اطلاق بدلی ہے. کوئی بھی ایک فرد آزاد کرنا ہے لیکن لالتائین کا اعتق رقبتن. اب فرماتے ہیں کہ فَإِنَّ الْمُقَيَّدَ وَاهِرٌ فِي أَنَّ الْأَمْرَ فِي يَدِ الْوُجُوبِ تَعْيِينِ. مقید ظہور رکھتا ہے اس بات میں کہ امر اس میں کیا ہے؟ وجوب تعینی کے لیے ہے. فالتصرف فيه اما بحمله على الاستحباب. فرماتے ہیں کہ تصرف اسی میں دو طرح کا تصرف ہے. اگر ہم ظاہر مقید میں تصرف کرنا چاہیں کہ جس کا ظہور وجوب تعینی میں ہے, اگر ہم اس میں تصرف کرنا چاہیں تو یہ دو قسم کا تصرف کر سکتے ہیں. اما بحمله على الاستحباب, یا آپ اس کو حمل کریں کس پر؟ استحباب پر, کہ یہ مقید سے مراد وجوب استحباب امر استحبابی ہے, لذا وجوب مرادی نہیں ہے. جب تکلیف کی جن سے ایک نہیں ہے تو پس تنافی بھی نہیں ہوگی. جب آپ نے مقید کو ظاہر دیکھا وجوب تعینی میں تب تو تنافی تھی مطلق اور مقید کے درمیان, لیکن جب آپ نے مقید کے اس وجوب تعینی میں تصرف کیا اور آپ نے اس کو استحباب پر حمل کر دیا تو اب تنافی نہیں رہے گی. استحباب پہ حمل آپ نے کیسے کیا, یعنی کیا مراد لیا؟ فرماتے ہیں کہ استحباب پہ حمل کرنے کا مطلب یہ ہے کہ اے ان الامر بعتق الرقبۃ المؤمنۃ بخصوصها باعتبار انها افضل الافراد, یعنی عتق رقبہ مؤمنہ کا جو امر ہے بخصوصها, یعنی بخصوص رقبہ مؤمنہ باعتبار انها افضل الافراد, یہ امر اس اعتبار سے تھا کہ یہ افضل افراد ہے. یعنی کیا؟ یعنی مولا نے کہا کہ بہتر یہ ہے کہ رقب مومن آزاد کریں. اس کا مطلب کیا ہوا؟ رجحان, اور رجحان استحباب کو بتلاتا ہے. استحباب کی معنی یعنی یہ کہ یہ افضل افراد ہے. او بحملہ, یا اگر آپ ظاہر میں مقید کے ظاہر میں تصرف کرتے ہیں اور اس کے وجوب تعینی کو ختم کرتے ہیں تو یا تو آپ اس کو استحباب پہ حمل کریں گے یا بحملہ علی الوجوب تاخیری, آپ اس مقید کے ظاہر کو حمل کریں گے کس پر؟ وجوب تاخیری پر. ٹھیک ہے, استحباب نہیں ہے, وجوب ہی ہے لیکن وجوب تعینی نہیں ہے. یعنی کیا وجوب تاخیری؟ یعنی اے ان الامر بعتق الرقبۃ المؤمنۃ, یعنی یہ جو امر کیا مولا نے عتق رقب مؤمنہ کا, بے اعتبار انہ احد افراد الواجب, یہ اس اعتبار سے ہے کہ یہ واجب کے افراد میں سے ایک فرد ہے. جس طرح واجب کے افراد میں سے ایک فرد رقبہ ہے مطلق, اسی طرح واجب کے افراد میں سے ایک فرد کیا ہے؟ رقبہ مؤمنہ ہے. لا لخصوصیت فیہا حتی خصوصیت الافضلیہ, یعنی اگر مولا نے کہا اعتق رقبتن مطلقہ جب کہہ دیا تھا تو اس اطلاق میں کافرہ بھی آ رہی تھی اور مومنہ بھی آ رہی تھی. اب اگر نے ایک فرد کو الگ کر کے پیش کیا ہے کہ اعتق رقبتن مومنتن, نہ یہ کہ یہاں پر تعیین ہے تخیر ہے, یعنی وہی جو امر پہلے کیا تھا وہ اطلاق کے اعتبار سے اس مورد کو ویسے ہی شامل تھا اور اب بخصوص مولا امر کر رہے ہیں اسی فرد کو کہ جو پہلے واجب تھا, اب بھی اسی واجب کو بتلا رہے ہیں. تو بس لذا یعنی یہ ایک فرد واجب, لذا مولا اس کو امر کر رہے ہیں, اور یہ امر کیا ہوگا؟ امر تخیری ہوگا, چونکہ افراد اور بھی ہیں واجب کے, مثلا کافرہ بھی ہے اور وہ بھی پہلے سے واجب ہے, تو لذا اس کا ایک اور فرد جو ہے واجب کا مومنہ ہے, تو لذا اس اعتبار سے ایک اور فرد بیان کر رہے ہیں آگا واجب کا. لال خصوصیت نفیہ حتی خصوصیت الافضلیہ, اصلا اس میں کوئی خصوصیت مد نظر نہیں ہے یہاں تک کہ خصوصیت افضلیت کو دیکھا گیا ہو تاکہ ہم کہیں کہ مثلا یہاں پر وجوب نہیں ہے, اصلا تخیری نہیں ہے بلکہ استحبابی ہے. نہیں, وجوب ہے استحباب نہیں ہے, لیکن وجوب تخیری ہے. تخیری کیوں ہے؟ اس لیے کہ یہ ایک فرد ہے واجب کا, اور افراد بھی ہیں, یہ ایک فرد ہے اور آپ کو رقبہ آزاد کرنی ہے. رقبہ جب آزاد کرنی ہے تو اعتق رقبتن کے اعتبار سے کافرہ بھی آپ آزاد کر سکتے ہیں, اور اعتق رقبتن مومنتن یہ بھی اسی واجب کا ایک فرد ہے, تو آپ اسی کو بھی مومنہ کو بھی آپ آزاد کر سکتے ہیں. تو مکلف یہاں پر مخیر ہو جاتا ہے ان دونوں میں. ان دونوں صورتوں میں آپ نے کیا کیا؟ مقید کے ظاہر میں تصرف کیا, یا آپ نے اس کو استحباب پہ حمل کیا یا آپ نے اس کو وجوب تخیری پہ حمل کیا. فرماتے ہیں کہ وہ ہادان تصرفان و ان کا نا ممکن ہے, ممکنین، یہ دونوں تصرف گرچہ ممکن ہیں لیکن ظہور المقید فی الوجوب التعینی مقدم علی ظہور المطلق فی اطلاقی. لیکن ہم نے پہلے تصرف کو توضیح ترجیح دی، کس کو؟ کہ مطلق کے ظہور میں تصرف کیا جائے، یہ اولا ہے. کیوں؟ اس لیے کہ فرماتے ہیں کہ وجوب تعینی میں جو مقید کا ظہور ہے یہ مقدم ہے اطلاق میں مطلق کے ظہور پر، یعنی مطلق کا جو اطلاق میں ظہور ہے اس میں تصرف کیا جائے. کیوں؟ اس لیے کہ مقید کا ظہور مقدم ہے اس پر، نہ یہ کہ آپ مقید کے ظہور میں تصرف کریں. کیوں مقید کا ظہور مقدم ہے؟ لأن المقید صالح لأن يكون قرينة للمطلق، اس لیے کہ مقید صلاحیت رکھتا ہے اس بات کی کہ یہ قرینہ بنے کس کے لیے؟ مطلق کے لیے. ولعل المتكلم اعتمد عليه في بيان مرامه، اور شاید متکلم نے اسی مقید پر اعتماد کیا ہو اپنے مقصود کے بیان میں. یعنی درست کہا کہ اعتق رقبتن، لیکن اس کی مقصود رقب مومنہ تھی، اور اس نے بعد میں جو مقید صادر کیا اس نے اپنے اس مقید پر اعتماد کیا کہ یہ قرینہ بنے گا اس کے لیے جو اس نے مطلقہ بات کہہ دی، اور اس پہ اعتماد کرتے ہوئے اس نے بعد میں مقید صادر کیا. ولو فی وقت آخر، یعنی اس نے اعتماد کیا ہو اس مقید پر اپنے مقصود کے بیان میں. ولو فی وقت آخر، یعنی ولو یہ مقید ایک اور وقت میں بیان ہو، لیکن اس کا اعتماد اسی مقید پر تھا. لا سیما ما احتمال، اور بالخصوص یہ بات کہ شاید متکلم نے اعتماد کیا ہو، یہ بات زیادہ قوی نظر آتی ہے. کب؟ ما احتمال ان المطلق الوارد کان محفوفا بقرینۃ متصلۃ غابت عنا، بالخصوص وہاں پہ کہ جہاں پر یہ احتمال بھی موجود ہے کہ وہ مطلق جو وارد ہوا ہے ہمارے لیے یہ کیا ہو، کہنا احتمال ہے کہ محفوف ہو، مقرون ہو ایک ایسے قرینے کے ساتھ جو متصلہ ہو، لیکن ہم سے وہ قرینہ کیا ہو گیا؟ غابت عنا. فیکون المقید کاشفا عنہا، اور اس نتیجے میں مقید کیا ہوگا؟ کاشف ہوگا اس قرینے متصلہ سے، یعنی اس قرینے متصلہ کو بیان کرے گا. یہ ایک صورت کہ جہاں پر آغا نے ترجیح دی کہ ہم مطلق کے ظہور میں تصرف کریں گے جہاں اطلاق اطلاق بدلی ہو. لیکن اگر اطلاق شمولی ہو تو فرماتے ہیں کہ یہاں پر اصل منافات نہیں ہے کہ ہم تصرف کریں کسی بھی ایک میں، کسی قسم کی منافات سامنے نہیں آتی کہ ہم مجبور ہو جائیں تصرف کرنے میں. مولانا نے کہا فی الغنم زکاتن، پھر کہا فی الغنم صائمت زکاتن، غنم غنم میں زکات ہے، اور پھر کہا کہ غنم صائمہ میں زکات ہے. ہو اگر اس فی الغنم صائمت زکاتن کو اگر منحصر کیا جائے، یعنی تنافی کیوں نہیں آپ کہتے؟ تنافی اس لیے نہیں کہ جب آپ نے کہا کہ غنم میں زکات ہے، پھر آپ نے کہا غنم صائمہ میں زکات ہے، تو ٹھیک ہے غنم صائمہ بھی اسی غنم کا ایک فرد ہے، تمام غنم کے تمام اقسام میں زکات ہے، ان میں سے ایک غنم صائمہ ہے. کو جب مولانا نے کہا کہ بھائی غنم میں زکات دو، پھر کہا غنم صائمہ کی زکات دو، تو کیا اس کے پہلے والے بیان سے منافی ہے؟ یہ منافی نہیں. ہاں ایک صورت میں تنافی نظر آئے گی، اگر فی الغنم صائمت زکات جیسی مثال میں، چونکہ الصائمہ صفت ہے الغنم کی، اگر ہم کہیں کہ وصف کی دلالت مفہوم پر ہے، وصف مفہوم رکھتا ہے، تو پھر یہ کلام مقید منافی بن جائے گا اطلاق کا فی الغنم زکات. کیوں؟ اس لیے کہ اگر وصف نے مفہوم رکھا تو اس کا مطلب یہ ہے کہ علت منحصرہ وجوب زکات کی کیا بن جائے گی؟ غنم کا صائمہ ہونا. غنم صائمہ یعنی کہ کس غنم کو کہتے ہیں؟ وہ غنم جو باہر جا کر چراغا لے جاتی، یعنی جو عمومی جو چراغاہیں ہوتی ہیں باہر، یعنی جس کے لیے گھر میں گھاس خریدا نہیں جاتا، حیوانات کو باہر لے کے جاتے ہیں چرانے کے لیے، یہ غنم صائمہ. اگر یہ وصف مفہوم پر دلالت کرے گی تو آغا فرماتے ہیں کہ اس کا مطلب یہ ہو جائے گا کہ وجوب کی علت منحصرہ کیا ہے؟ غنم صائمہ ہے. جب علت منحصرہ غنم صائمہ ہے تو پس وہاں آپ نے کہا تھا فی الغنم زکاتن، غیر صائمہ کو بھی شامل تھی، اب آپ نے کہا کہ غنم صائمہ میں زکات ہے اور علت وجوب یہی صائمہ ہونا ہے اس غنم کا، تو اس کا مطلب یہ کہ آپ اطلاق صادر نہیں کر سکتے، اب مطلقہ نہیں کر سکتے آپ، تنافی ہو جائے گی اس صورت میں. تو بس اگر وصف کی دلالت مفہوم پر ہو تو یہ مقید کا مفہوم مطلق کے منطوق کے ساتھ تعارض پیدا کرے گا اور تقاضب رکھے گا. لیکن آغا فرماتے ہیں کہ ہم پہلے ثابت کر چکے ہیں کہ وصف کا مفہوم ہی نہیں ہے، بس مفہوم نہیں رکھتا. ہم پہلے ثابت کر چکے ہیں مفاہیم کی بحث میں، بس جب وصف وصف کا مفہوم نہیں ہے تو اصلا اس صورت میں کوئی منافات یہاں پر سامنے نہیں آئے گی. وَإِنْ كَانَ الْإِطْلَاقُ شُمُولِيًا، دوسرا مقام، اگر اطلاق شمولی ہو، جیسے یہ مثال ہے فِي الْغَنَمِ زَكَاةٌ وَقَوْلِهِ، اور مولا کا یہ قول کہ جہاں پر مقید صادر کیا مثبت، فِي الْغَنَمِ السَّائِمَةِ زَكَاةٌ فَلَا تَتَحَقَّقُ الْمُنَافَاتُ بَيْنَهُمَا، ان دونوں میں اصل منافات نہیں ہے. حَتَّى يَجِبَ التَّصَرُّفُ فِي أَحَدِهِمَا، یہاں تک کہ تصرف ضروری ہو جائے ان میں سے کسی بھی ایک میں. منافات نہیں ہے اصل میں. کیوں؟ اس لیے کہ غنم سائمہ اسی غنم کے اقسام میں سے ایک قسم ہے، اور جب تمام اغنام میں، تمام غنم میں زکات واجب ہے، تو پس یہ بھی اس کا ایک فرد ہے، اس میں بھی زکات واجب ہے. منافات نہیں ہے. لِأَنَّ وُجُوبَ الزَّكَاةِ فِي الْغَنَمِ السَّائِمَةِ بِمُقْتَضَى الْجُمْلَةِ الثَّانِيَةِ، زکات کا غنم سائمہ میں واجب ہونا دوسرے جملے کی اقتضاء کے مطابق، لا ينافي وجوب الزکاۃ فی غیر سائمہ، یہ منافات نہیں رکھتا اس اطلاق سے، یعنی اس بات سے کہ غیر سائمہ میں بھی کیا ہے، زکات واجب ہے. اس میں منافات نہیں ہے ان دونوں میں. الا، مگر منافات ہوگی کب؟ علی القول بدلالت الوصف المفہوم، منافات ہوگی اس قول کی بنا پر جب آپ کہیں کہ وصف کی دلالت ہے کس بات پر؟ مفہوم پر. چونکہ اس وقت یہ مقید مفہوم رکھنے لگے گا، جب مقید مفہوم رکھے گا اس کا مطلب یہ ہوگا کہ فی الغنم سائمت زکاتن، یعنی غیر سائمہ میں زکات نہیں ہے، یعنی وجوب کی علت منحصرہ یہی سائمہ ہونا ہے. اب اس کا مطلب یہ ہوگا کہ بس وہ جو منطوق صادر ہوا مطلقہ، وہ اس کے ساتھ، اس مقید کے مفہوم کے ساتھ تعارض پیدا کرے گا. کیوں؟ آپ کے مقید نے کہا کہ غنم سائمہ میں زکات ہے، مفہوم اس کا کیا ہے؟ غیر سائمہ میں زکات نہیں ہے. اطلاق کیا کہہ رہا ہے؟ اطلاق کہہ رہا ہے کہ غیر سائمہ میں زکات ہے. تو یہ مفہوم اور وہ اطلاق کا منطوق آپس میں تعارض اور تنافی پیدا کریں گے. یہاں پر فرماتے ہیں کہ مگر اس بات کو قائل اگر ہو جائیں کہ وصف کا، وصف کی دلالت ہے مفہوم پر، تو یہ تنافی ہوگی. وقد عرفت، جواب دے رہا ہے اس کا، فرماتے ہیں کہ آپ نے تو جانا پہلے ہی، انہ لا مفہوم للوصف، وصف کا مفہوم ہی نہیں ہے. وعلیہ فلا منافات بین الجملتین، لذا ان دونوں جملوں میں کوئی منافات نہیں ہوگی. لنرفع بها الید، لنرفع بها الید عن اطلاق المطلق، بس دونوں میں آپ فرماتے ہیں کوئی منافات نہیں ہے کہ ہم کیا کریں، اس منافات کی وجہ سے مطلق کے اطلاق سے رفع ید کریں، یعنی مطلق کے اطلاق سے ہاتھ اٹھا لیں. نہیں، جب منافات نہیں ہے تو ہم مطلق کے اطلاق میں تصرف نہیں کریں گے، اس کو اپنے ظہور اطلاقی پر باقی رکھیں گے. صلی اللہ علیہ رسول.